नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सरोकारवाला व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि शुरू भएको छ। बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली कांग्रेस गठबन्धनको आवश्यकता, गठबन्धन सरकार पछिका छ महिनाबारे समीक्षा गरिएको 47 पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदनमा नेकपा एमाले सरकारको नेतृत्व गरे यता अर्थतन्त्रमा कार्मिक सुधार भएको, संक्रमणकालीन न्यायले गति लिएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम भएको, सहकारी समस्या समाधानमा सरकार अग्रसर भएको, विकास निर्माणले गति लिएको लगायतका विषयहरू मूल रूपमा समावेश भएका छन्। पार्टी विरूद्धको भ्रम चिर्न र संगठन विस्तार गर्न 3,00,000 नेता कार्यकर्ता परिचालन गर्ने प्रस्ताव पनि केन्द्रीय कमिटिको बैठकमा गरिएको छ। आजको अन्तरसंवादमा हामी नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन लगायतका विषयमा केन्द्रित भएर नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीसँग कुराकानी गर्दैछौ। उपमहासचिवजी, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, धन्यवाद।
हिजो केन्द्रीय कमिटिको बैठकमा 27 केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नु भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको राजनीतिक प्रतिवेदनमाथि के कस्ता धारणा या सुझावहरू आइरहेका छन्? मैले कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
केन्द्रीय कमिटिमाको बैठकमा बोल्ने सदस्यहरूले मूलत 4-5 कुरामा बढी जोड दिनुभएको मैले पाएको छु। पहिलो चाहिँ यो सरकार जो दुईटा मुख्य राजनीतिक दलहरू मिलेर बनेको छ, बलियो सरकार हो र यसले देखिने गरी परिणाम दिनुपर्छ। खास गरेर विकास निर्माणलाई तीव्रता दिने, रोजगारीहरू सृजना गर्ने, सुशासनलाई प्रत्याभूत गर्ने काम चाहिँ सरकारले अझ तीव्रताका साथ गरोस्, अझ प्रभावकारी ढंगले गरोस् भनेर सुझाव दिनुभएको छ। दोस्रो, संविधान संशोधन चाहिँ दुई दलको बीचमा एउटा भएको सहमतिको एउटा महत्वपूर्ण एजेन्डा हो। त्यो विषयमा अब अलिक मूर्त ढंगले अगाडि बढ्नु पर्यो भन्ने ढंगले पनि कुरा गर्नुभएको छ र अब संविधान संशोधनका बारेमा साथीहरूका विभिन्न खालका विविधतापूर्ण विचारहरू छन्। तेस्रो, पार्टीमा चाहिँ अनुशासन दरोगरी कायम हुनु पर्यो, पार्टी एकता सुदृढ हुनु पर्यो। गुटबन्दीहरू तल तल अलिकति देखा परेका छन् विभिन्न जिल्लाहरूमा, खास गरी तल वडा तहसम्म पनि कतिपय ठाउँमा चाहिँ प्यानल बनाएर चुनाव लड्ने खालको यो स्थिति बनेको छ। त्यसले राम्रो गर्दैन। त्यसो भएर यो गुटबन्दीलाई अन्त्य गर्ने र पार्टीको एकतालाई सुदृढ गर्ने, अनुशासनलाई बलियो बनाउने काममा चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू छन्। चौथो चाहिँ नेताहरू तल आधारभूत तहमा गइरहनु भएको छैन। उहाँहरू चाहिँ केन्द्रीय नेताहरू जिल्लाको कार्यक्रममा जाने, त्यहीँबाट फर्किने, जिल्लाका साथीहरू पालिकाको कार्यक्रममा जाने, त्यहीँबाट फर्किने, बढी जनतासँगको, जनताको सुख दुःखसँगको सम्बन्धमा चाहिँ अलिकति हामी हाम्रो पातलो भयो, यसलाई चाहिँ बढाउनु पर्यो। मूलत यिनै विषयहरू चाहिँ अहिले बोल्नुहुने साथीहरूले राख्नुभएका विषयहरू छन्।
यसअघिको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल गर्ने परिपाटी रहेको थियो। समूहगत छलफल गरेर निष्कर्ष सुनाउने पनि गरिन्थ्यो। यसपटक बस नोट पेश गर्ने भनिएको छ, जसका लागि समितिहरू पनि गठन भएका छन्। समय अभाव भएका कारणले हो या छलफल गर्ने परिपाटी यसपटकदेखि परिवर्तन भएको हो? खासमा चाहिँ के होला?
होइन, हामी अब आवश्यकता अनुसार दुईटै विधि अवलम्बन गर्छौँ। अघिल्लोचोटि 7 केन्द्रीय कमिटिको बैठक यो पोहोर साल फाल्गुनमा भएको थियो, त्यहाँ चाहिँ हामीले यो पार्टी शुद्धिकरण तथा सुदृढीकरण कार्ययोजना पेश गरेका थियौँ र त्यसमा चाहिँ सघन ढङ्गले छलफल गर्न उहाँहरूलाई आफ्नो ठाउँका समस्याहरू के हुन्, समस्याहरूलाई एकीकृत ढङ्गले सङ्कलन गर्न सजिलो होस्, स्थानीय समस्याहरूको बारेमा उहाँहरू आफै पनि अझ राम्रोसँग परिचित हुनुहोस् भन्नका निम्ति त्यति बेला चाहिँ हामीले समूह छलफलको विधि अवलम्बन गरेका थियौँ। यसचोटि हामीले चाहिँ सबै कमिटीहरूले आफ्नो मनमा लागेका कुराहरू चाहिँ सिङ्गो कमिटीलाई नै सुनाउनुहोस् भनेर यो अहिलेको विधि अवलम्बन गरेका हौँ। अलि ठुलो कमिटी भएको कारणले 357 हुनुहुन्छ हाम्रो केन्द्रीय कमिटीमा, त्यस पदेन सातजना नौजना चाहिँ प्रदेश कमिटिका अध्यक्ष साथीहरू हुनुहुन्छ, चारवटा संवैधानिक भनौँ न केन्द्रीय आयोगका नेताहरू हुनुहुन्छ। त्यसले गर्दा झन्डै 370 हारारीमा रहनुभएको कमान्डरलाई समय पर्याप्त त हुँदैन, तर खास खास बेलामा चाहिँ प्रत्येकको कुराहरू सुनिनु राम्रो हुन्छ भन्ने हिसाबले हामीले आवश्यकता अनुसार समूह छलफल, आवश्यकता अनुसार हरेक व्यक्तिले बोल्ने यो दुईटै विधि अवलम्बन गर्दै आएका छौँ। यो चाहिँ पार्टीभित्र सामान्य कुरा हो।
राजनीतिक प्रतिवेदनमा अर्थतन्त्रमा सुधार हुँदै गएको, संक्रमणकालीन न्यायले गति लिएको, विकास निर्माणले लय समातेको विषयलाई सरकारको प्रगतिका रूपमा उल्लेख गरिएको छ, तर तथ्यगत रूपमा हेर्दा अर्थतन्त्रका आन्तरिक सूचकहरू अझै पनि सकसपूर्ण अवस्थामा रहेका छन्, जुन कुराको अवगत यहाँलाई पनि रहेको छ। तथापि बाह्य सूचकहरू सकारात्मक अवस्थामा रहेका छन्, अहिलेसम्मकै बलियो अवस्थामा रहेका छन् भन्दा पनि फरक नपर्ला। संक्रमणकालीन न्याय निरूपणका लागि कानून त बनेको छ, तर अझै पनि आयोगले पूर्णता पाउन सकिरहेका छैनन्। छ महिनामा पुँजीगत खर्चको अवस्था हेर्ने हो भने जम्मा 14% मात्र भएको देखिन्छ। यो आज बिहानसम्मको एकीकृत तथ्याङ्क हो। विकासमा अपेक्षा गरे अनुसारको खर्च हुन सकेको छैन। यस हिसाबले केही सुधार हुँदै गए पनि अपेक्षित सुधार हुन नसकेको हो कि भन्ने बाह्य टीका टिप्पणीलाई यहाँले र अहिले केन्द्रीय कमिटिको बैठकमा कसरी प्रस्तुत गरिँदैछ, कसरी हेरिँदैछ?
त्यो चाहिँ अध्यक्षको प्रतिवेदनमै उल्लेख छ। वास्तवमा केही उपलब्धिहरू भएका छन् अर्थतन्त्रकै बारेमा कुरा गर्दाखेरि पनि। गत वर्षको यही अवधिको तुलनामा झन्डै 17% राजस्व वृद्धि भएको छ। पुँजीगत खर्चको हिसाबले पनि गत वर्षको तुलनामा केही सुधार देखिएको छ। ब्याजदर घटेको छ, लगानी केही हदसम्म बढेको छ, आयात र निर्यात व्यापार दुइटैमा सुधार भएको छ, तर यति चाहिँ पर्याप्त छैनन्। अध्यक्षको प्रतिवेदन स्वयंले के भन्छ भन्दाखेरि चाहिँ भएका कुराहरू ठिक छन् तर यतिले पुगेन भन्ने नै प्रतिवेदनको सार हो। संक्रमणकालीन न्यायको सन्दर्भमा पनि विधेयक बन्नु, विधेयक चाहिँ ऐनको रूपमा रूपान्तरित हुनु, त्यसमा सर्वसम्मति हुनु धेरै महत्वपूर्ण कुरा हो। तर आयोग बन्न सकेन, आयोग बन्न नसक्नका पछाडि केही कारणहरू छन्। सिफारिस समितिले त्यहाँ सर्ट लिस्टिङमा परेका नामहरूमा व्यापक छलफल गर्दाखेरि पनि एउटा अहिलेको संक्रमणकालीन न्यायको चुनौतीपूर्ण दायित्व पूरा गर्न सक्ने व्यक्ति सर्वसम्मत रूपले व्यक्ति या व्यक्तिहरू सर्वसम्मत रूपले सिफारिस गर्न सकेन, त्यसलाई छिटोभन्दा छिटो टुङ्गिहाल्नुपर्छ भनेर केन्द्रीय कमिटिको बैठकमा त्यो विषय अगाडि सारिएको छ। त्यसो भएको हुनाले विकास निर्माणका कामहरूमा हामीले के विषयहरू अलिक साङ्केतिक हिसाबले महत्वपूर्ण, जस्तो कि बङ्गलादेशसँग ऊर्जा व्यापार सुरु भएको विषय या बाहिरबाट विमानस्थल सञ्चालनमा आएको विषय या अन्य कतिपय विषयहरूलाई चाहिँ साङ्केतिक ढङ्गले उल्लेख गरेका छौँ, तर जति हुनुपर्ने हो भइरहेको छैन। त्यो चाहिँ अध्यक्षको प्रतिवेदन स्वयंले बताएको छ र त्यसका लागि विकास निर्माणमा यो इको सिस्टम नै, यसको समग्र प्रणाली नै सुधार गर्नुपर्ने, असाध्यै धेरै छरिएको छन् योजनाहरू। अहिले संघीय सरकारसँग मलाई लाग्छ झन्डै 18,000 जति योजनाहरू होलान्। देशमा देश संहितामा गइसकेपछि पनि केन्द्रले 18,000 योजनाहरू ओगटेर बस्ने, त्यसमध्येका कोही 1,00,000, 2,00,000, 5,00,000सम्मको बजेट छुट्याउने, यसरी त हामी कहीँ पनि पुग्दैनौँ। त्यसो भएर यो जथाभावी छरिएको थुप्रै योजनाहरूलाई चाहिँ एकीकृत गर्ने, निर्माण व्यवसायहरूलाई बढी उत्तरदायी बनाउने, हाम्रो विकासमा बाधक बनेका जे जस्ता नियमावलीहरू, निर्देशिकाहरू या ऐनहरू नै पनि छन् भने पनि तिनीहरूलाई चाहिँ छिटोभन्दा छिटो रूपान्तरण गर्ने, सुधार गर्ने, यी विषयहरू हामीले उठाएका छौँ र दुई दलको बीचमा चाहिँ विभिन्न लेभलमा कार्यदलहरू बनाएर, एक्सपर्टहरूको ग्रुपहरू बनाएर चाहिँ विकासका बाधकहरूलाई पन्छाउँदै जाने सहमति पनि भएको छ। त्यो कुरा बैठकमा छलफल भएको छ।
यसअघि कुराकानीका क्रममा यहाँले केन्द्रीय कमिटिमा बोल्ने केन्द्रीय सदस्यहरूले संविधान संशोधनको विषयलाई उठान गरेको विषयलाई जोड्नु भएको थियो, तर प्रतिवेदनमा यथोचित ढंगले त्यो कुरालाई सम्बोधन गरिएको होइन कि भन्ने पनि देखिएको छ। हुन त अहिले संविधान संशोधनको विषय बाहिर जति चर्चामा छ त्यस अनुसारको गृह कार्य नभएको भनेर पनि टीका टिप्पणी भइरहेको अवस्थालाई अहिलेको केन्द्रीय कमिटिको बैठकबाट कुनै ठोस धारणा तय गरेर अथवा यही दिशाबाट अगाडि बढ़न सकिन्छ भन्ने कुनै किसिमको निर्णय आउन सक्ने अवस्था छ कि छैन, अथवा संविधान संशोधनको विषयमा कसरी अगाडि बढ्ने?
केन्द्रीय कमिटीमा हामी संविधान संशोधनको बाटोमा अगाडि बढ्छौँ मात्रै भनिएको छ होइन, संविधान संशोधन नेकपा एमालेको मात्रै एजेन्डा होइन। पहिलो त यस विषयमा नेकपा एमाले र नेपाली काङ्ग्रेसको बीचमा पहिला आन्तरिक समझदारी बन्न जरुरी छ। त्यसबाहेक हामी संविधान संशोधनलाई चाहिँ दुईटा पार्टीको या टेक्निकल्ली दुई तिहाई बहुमतको मात्रै विषय बनाउन चाहन्नौ, हामी चाहन्छौँ सदनमा रहेका सबै दलहरू यसमा जोडिनुहोस्, कम्तीमा पनि संविधान बन्दा साथमा रहेका दलहरू यो विषयमा एकै ठाउँमा बनौँ र समाजको पनि धारणाहरूलाई समाजका पनि रायहरूलाई चाहिँ साथै लिएर अगाडि बढौँ भन्ने हाम्रो सोच छ। त्यसो भएको हुनाले चाहिँ पहिलो चरणमा हामी एउटा कार्यदल बनाउँछौँ दुई दलको बीचमा र त्यो कार्यदलले आन्तरिक रूपमा गृह कार्य गर्छ। पहिला हामीले चाहिँ संविधान कार्यान्वयनका हाम्रा 10 वर्षहरूको वस्तुनिष्ठ समीक्षा गर्छौँ, कार्यान्वयन गर्दै गर्दा हामी कहाँ आइपुग्यौँ त, के कति उपलब्धि प्राप्त भए, कहाँ कमजोरी रहे, ती कमजोरीहरू कति संविधानका हुन्, कति चाहिँ अब हामीले व्यवहारमा कार्यान्वयन गर्न नसकेका अथवा व्यवहारमा ठिक ढङ्गले गर्न नसकेका व्यवहारिक कमजोरीहरू हुन्, ती कुराहरूको पहिला वस्तुनिष्ठ समीक्षा गरिसकेपछि समीक्षाको निष्कर्षको आधारमा चाहिँ हामी संविधान संशोधनको एजेन्डामा प्रवेश गर्छौँ। यसमा अब विभिन्न साथीहरूका विभिन्न रायहरू छन्, कतिले यो प्रदेश ढाँचालाई अलिक स्मार्ट बनाउनु पर्यो भन्नुभएको छ, कतिले चाहिँ अब प्रत्यक्ष कार्यकारीमा पो जानुपर्छ कि पनि भन्ने यता रायहरू छन्। यो अहिले ओपन नै छ, तर यसैचोटि यही बैठकबाटै संविधान संशोधन यो विषयमा गर्ने र यसमा नेकपा एमालेको पोजिसन यो बनाउने भनेर हामी त्यो हिसाबले छलफल गर्दैनौँ।
बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विरूद्ध झुटा प्रचार भइरहेकाले तथ्यका आधारमा खण्डन गर्नका लागि नेता कार्यकर्ताहरूलाई आह्वान पनि गर्नुभएको छ। यही परिप्रेक्ष्यमा 3 लाख कार्यकर्तालाई कार्यक्षेत्रमा खटाउने भनेर एउटा प्रतिवेदनमा प्रस्ताव पनि गरिएको छ। सत्ताको नेतृत्वकर्ता दलमाथि यस्तो परिस्थिति कसरी आइपर्यो अथवा यहाँले यो कुराहरूलाई कसरी विश्लेषण गर्नुहुन्छ?
त्यो त स्वाभाविक हो, जुन फलमा वृक्ष जुन वृक्षमा फल लागेको छ मान्छेले जटाएर त्यहीँ हान्छन्। जो पार्टी बलियो छ, जो शक्ति बलियो छ, जसले राष्ट्रिय राजनीतिमा नेतृत्व गरिरहेको छ, अब स्वाभाविक रूपले उसको त्यो भूमिकालाई मन नपराउने एउटा पंक्ति हुन्छ नै समाजमा। अब अहिले समस्या खालि नेकपा एमालेको अथवा नेपालको मात्रै होइन, संसारभरि नै मिसइन्फर्मेसनहरू, डिसइन्फर्मेसनहरू, फेक न्युजहरू, डिप फेकहरू, एआई जेनेरेटेड विभिन्न कन्टेन्टहरू तयार गरेर त्यसले चाहिँ भ्रम सिर्जना गर्ने कुरा यो एउटा विश्वव्यापी नै समस्याको विषय बनिरहेको छ। सूचना प्रविधिलाई सकारात्मक ढङ्गले प्रयोग गर्नुपर्ने हो, त्यसो गर्दा त्यसले धेरै सकारात्मक भूमिका खेल्न सक्छ, सरकारलाई सकारात्मक ढङ्गले सुझावहरू दिन सकिन्छ, दलहरू र नागरिकहरूको बीचमा संवाद निर्माण हुन सक्छ। तर अहिले चाहिँ मिडियाहरू, खास गरेर न्यू मिडियाहरूमा चाहिँ त्योभन्दा पनि फरक ढङ्गले एउटा मिसइन्फर्मेसन, डिसइन्फर्मेसनको जुन एउटा समस्या छ विश्वव्यापी नै चुनौती बनिरहेको छ। नेपालमा पनि यो चुनौती छ, हामी कहाँ त अझ बढी किन छ भन्दाखेरि, एकातिर हामीलाई खुसी छ हामी साउथ एसियामै सबैभन्दा फराकिलो एउटा खुला समाज भएको, लोकतन्त्र भएको, मानवाधिकार र प्रेस फ्रिडम भएको देश हो, हामीलाई यसमा गर्व छ, यसलाई हामीले कायमै राख्नुपर्छ। तर हामी कहाँ कतिपय कुराहरू रेगुलेटरी मेकानिजमहरू कमजोर छन्, नियामक निकायहरू कमजोर हुँदाखेरि चाहिँ कयौँ चिजहरू एकदमै गलत ढङ्गले सम्प्रेषित पनि भइरहेछन्। म यहाँलाई दुईवटा मात्रै उदाहरण दिउँ। गत वर्ष पार्लियामेन्टमा एकजना पार्लियामेन्टेरियनले चाहिँ पशुपतिको जलारीमा पित्तल हालियो सुन होइन भनेर चाहिँ पार्लियामेन्टमा उठाउनु भयो, अत्यन्त गैर जिम्मेवार ढङ्गले त्यसको खण्डन भयो, सारा कुराहरू भयो। तर पनि भोलिपल्ट चाहिँ कतिपय सामाजिक सञ्जालहरूमा, कतिपय मिडियाहरूमा पुरै सुनै सुनको चाहिँ ले ढाकिएको केपी ओलीको चाहिँ तस्विर अथवा कार्टुन बनाएर सम्प्रेषित भयो। त्यस्तो चरित्र हत्या गर्ने गरी काम गर्नेहरूलाई हामीले एकाउन्टेबल बनाउन सकेनौँ। अब पछि अख्तियारले त्यसमा छानबिन गर्यो, सारा गर्यो, अहिले त विशेष अदालतले समेत सबैलाई सफाई दिएको, जम्मा 45-46 तोला जति त्यो चाहिँ कतै मार्जिनमा तलमाथि भएको हुन सक्ला, नभएदेखि चाहिँ बिल्कुलै गलत कुरा हो भनेर त्यो मुद्दा नै च्याप्टर नै क्लोज गरेको छ। तर पार्लियामेन्टमा, कतिपय मिडियाहरूमा, एकजना व्यक्तिको एकजना राजनीतिक नेताको चरित्र हत्या हुने गरी त्यो विषयहरू आयो। अस्ति भर्खर फेरि कम्बोडियाको चाहिँ टेलिकममा नेपालको प्रधानमन्त्रीको लगानी छ भनेर एकजना व्यक्तिले बिल्कुल फेक डकुमेन्ट सार्वजनिक गरे र त्यसलाई चाहिँ कैयौँ मान्छेहरूले सर्कुलेट गरेर अनि केही दिनसम्म चाहिँ त्यही गीत नै बजाउने खालको कुरा भयो। यस्ता खालका गलत प्रचारहरू जुन भइरहेका छन् अब यसले त समाजलाई नै विषाक्त बनाउँछ। आज नेकपा एमालेको बारेमा परेको होला, भोलि काङ्ग्रेसको बारेमा पर्ला, पर्सि माओवादीको बारेमा पर्ला, पर्सि राष्ट्रपतिको बारेमा पर्ला, फेक र यो मिसइन्फर्मेसन डिसइन्फर्मेसनहरू चाहिँ एउटा ठुलो सामाजिक समस्या हो भन्ने ढङ्गले बुझ्ने र त्यसलाई कन्टेन गर्नको निम्ति पहिलो अब राज्यका नियामक निकायहरू पनि बलियो हुनु पर्यो, सुस्त हुनु पर्यो, झुट कुराहरूलाई चाहिँ त्यसले कन्ट्रोल गर्नु पर्यो। दोस्रो कुरा चाहिँ सकारात्मक कुराहरू सन्देश सम्प्रेषित हुनु पर्यो। हाम्रा कार्यकर्ताहरूले कुनै कसैको बारेमा हाम्रा प्रतिस्पर्धाहरू होलान्, कति राजनीतिक रूपमा चित्त नबुझेका पनि होलान्, तर त्यसको निम्ति झुटको सहारा लिनुपर्ने छैन। सैद्धान्तिक तर्क गर्न सकिन्छ, बहस गर्न सकिन्छ, तर खास गरी चाहिँ देशमा भइरहेका सकारात्मक कुराहरूलाई चाहिँ सम्प्रेषित गर्ने कुरालाई अध्यक्षले चाहिँ आह्वान गर्नुभएको हो।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन लगायतका विषयमा केन्द्रित भएर नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउं। जस्तो प्रतिवेदनमा निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्ने संकल्प पनि गरिएको छ, तर पछिल्लो समय नेकपा एमाले पार्टीभित्र आन्तरिक लोकतन्त्रका अभ्यासहरू संकुचनमा परेका हुन् भनेर कतिपयले टीका टिप्पणी पनि गरिरहेको अवस्था छ। आलोचना गर्नेमाथि कारवाही गरियो भन्नेहरू पनि रहेका छन्। र प्रतिवेदनमै उल्लेख गरिएको एउटा विषय के छ भने उपनिर्वाचनको विषयलाई जसरी गलत ढंगले प्रचार गरियो त्यो पनि होइन भनेर भनिएको छ। तथापि पार्टीकै कतिपय नेताहरूले कार्यकर्ताहरूले शहरी क्षेत्रमा नेकपा एमालेको जुन पकड रहेको थियो त्यो घट्दै गएको हो कि भनेर चिन्ता व्यक्त गरिरहेको अवस्था पनि छ। यस्ता विषयहरूलाई चिरेर कसरी अगाडि बढ्ने योजना छ, अथवा केन्द्रीय कमिटिको बैठकले यो विषयमा कस्तो निष्कर्ष निकाल्छ?
पहिलो कुरा, पार्टीमा आन्तरिक लोकतन्त्र खुम्चियो भन्ने कुरा होइन। हिजकै छलफुलमा अब साथीहरूले खुलेर आफ्ना कुराहरू राख्नु भएको छ। अब 3 मिनट समय कम त हो, तर अब ठुलो पार्टीमा अब सधैँभरि बैठक मात्रै बसेर पनि हुने कुरा भयो, काममा जानु पनि पर्ने हुन्छ। मनमा लागेका कुराहरू निर्धक्क साथीहरूले राख्नु भएको छ। अब विभिन्न साथीहरूलाई गरिएका कारवाहीको बारेमा पनि पुनर्विचार गर्नुपर्छ भन्ने रायहरू पनि पक्ष रूपले राख्नु भएको छ। बैठकभित्र आफूलाई मनमा लागेका सबै कुराहरू खुलेर राख्न पाइन्छ, त्यसमा कुनै समस्या होइन। खालि अब यसभन्दा अगाडि गरिएका केही कारवाहीका विषयहरू चाहिँ पार्टीभित्र कमिटीभित्र राख्नुपर्ने विषय चाहिँ सार्वजनिक रूपमा आए र त्यसले चाहिँ पार्टीलाई सहयोग गरेन, बरु पार्टीको विरुद्ध भ्रम फैलाउनेहरूलाई, विरोध गर्नेहरूलाई चाहिँ त्यसले एउटा बहाना जस्तो, मसाला जस्तो दियो भन्ने कुरा हो। जहाँसम्म अहिलेको उपनिर्वाचनको कुरा हो, उपनिर्वाचनलाई दुईटा उपनिर्वाचन हेर्नु पर्ला। एउटा गएको वैशाखमा भएको इलाम र इलामको प्रतिनिधि सभा र बझाङको प्रदेश सभाको उपनिर्वाचन जहाँ नेकपा एमाले शानदार विजय हासिल गरेको छ, त्यसलाई पनि हामीले उल्लेख गरेका छौँ। एउटा अस्ति मङ्सिर 16 गते भएको स्थानीय तहको उपनिर्वाचन, त्यसमा नेकपा एमाले प्रगति नै गरेको छ। थप हाम्रा 7 जना वडाध्यक्षहरूले जित्नुभएका ठाउँहरू रिक्त भएका थिए, हामीले चाहिँ 5 जना वडाध्यक्ष, त्यसपछि 1 जना गाउँपालिका अध्यक्ष, 2 जना गाउँपालिका उपाध्यक्षहरू सहित कुल 8 सिट जितेका छौँ। ओडा गुमेको ठाउँमा हामीले पालिका नै जितेका छौँ भनेदेखि नेकपा एमाले प्रगति नै गरेको छ। यद्यपि हाम्रो आन्तरिक मूल्याङ्कन चाहिँ हामी त्योभन्दा बढी गर्छौँ, 13-14 सिटसम्म हामी जित्छौँ भन्ने हाम्रो हिसाब किताब थियो, अनुमान थियो, र त्यसमध्ये हामीले जित्ने भनेर गरिएकोमा चाहिँ किर्तिपुर नगरपालिका पनि थियो, तर त्यहाँ हामीले सोचे जस्तो परिणाम ल्याउन सकेनौँ। त्यसले गर्दा कहीँ न कहीँ अझै सहरी जनमतमा हामीले बढी मिहिनेत गर्नुपर्ने, सहरी जनमतसँग अझ बढी क्लोज कन्ट्याक्टमा रहनुपर्ने, उहाँहरूका मनोविज्ञान, उहाँहरूको मानसिकता, उहाँहरूका चाहनाहरू, उहाँहरूका भावनाहरूलाई अझ नजिकबाट बुझ्नुपर्ने र त्यहाँ अझ बढी भूमिका खेल्नुपर्ने भन्ने निष्कर्ष चाहिँ हामीले निकालेका छौँ।
अहिले सहकारीको समस्या पनि विकराल रूपमा देखा परिरहेको छ, बचतकर्तालाई न्याय दिने मुख्य सवाल पनि रहेको छ, कतिपय हिसाबले कामहरू पनि भइरहेका छन्। यो विषयलाई प्रतिवेदनले प्राथमिकता दिएको पनि छ। यस विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहनु भएको छ कि छैन, अथवा केन्द्रीय कमिटिको बैठकले यो विषयलाई यसरी अगाडि बढ़ाउने भन्ने कुनै त्यो आधार तय हुन्छ कि हुँदैन?
त्यसमा हामीले चारवटा काम गर्नुपर्छ भनेका छौं, सरकारले गरि पनि रहेको देख्छौं हामी। पहिलो चाहिँ बचतकर्ताहरूको बचत फिर्ता हुनु पर्यो, त्यसका लागि हामीले चाहिँ भनेका छौँ कि साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर फिर्ता गर्ने कामहरू सुरु होस्। अहिले अब करिब 16,000 जतिको 6,000 पूर्ण र अरू चाहिँ बाँकीको आंशिक ढङ्गले आंशिक बचत फिर्ता भएको कुरा सरकारले जनाएको छ, त्यो चाहिँ राम्रो कुरा हो, तर त्यतिले पुग्दैन। करिब 72,000 जतिले सरकार समक्ष हाम्रो बचत फिर्ता पाऊँ भनेर निवेदन दिनुभएको जानकारी हामीलाई प्राप्त भएको छ। उहाँहरू सबैको बचत चाहिँ प्राथमिकतामा राखेर फिर्ता गर्नुपर्छ, पहिलो। दोस्रो, सहकारी बचत हिनामिना गर्ने जो कोही हुन् उनीहरूलाई बिना मुलाहिजा कारवाही गरिनुपर्छ। त्यसमा आफ्नो पार्टीका पर्लान् कि अरूका पर्लान् कि, त्यसमा बारेमा कुनै पनि भेदभाव पक्षपात नगरिकन कसैलाई पनि संरक्षण नगरिकन कारवाही गरिनुपर्छ, जुन हामीले देखि नै रहेका छौँ। तेस्रो, अस्ति सरकारले अध्यादेश ल्यायो, त्यो राम्रो गरेको छ। त्यसमा चाहिँ अधिकार सम्पन्न सहकारी प्राधिकरणको कुरा छ, जसले चाहिँ देशभरका 32,000 सहकारीहरूलाई चाहिँ नियमन गर्नेछ, उनीहरूको कामको रेखदेख अनुगमन गर्नेछ। र चौथो चाहिँ भविष्यमा कुनै सहकारी डुबेर बचत इनामिना हुने स्थिति, बचतकर्ताहरूको रकम डुब्ने स्थिति नहोस् भन्नका निम्ति चाहिँ एउटा छुट्टै बचत कोष जस्तो पनि बनाउनुपर्छ भनिएको छ, त्यसलाई पनि अध्यादेशले एक हदसम्म चाहिँ सम्बोधन गरेको छ। मलाई लाग्छ सरकारले यस विषयमा गरिरहेका कामहरू सही छन्, मलाई लाग्छ केन्द्रीय कमिटीले त्यसलाई त्यही रूपमै अनुमोदन गर्नेछ।
हामी कार्यक्रमको पनि लगभग अन्त्यतिर आइसकेका छौं। अन्तमा प्रतिवेदनमा राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्धका विषयमा पनि उल्लेख भएका छन् कतिपय कुराहरू। अब कतिपय राजनीतिक दलहरू सत्तामा हुँदा एउटा परराष्ट्र नीतिको कुरा गर्ने र सत्ताभन्दा बाहिर गएपछि अर्कै कुरा गर्ने, दलगत स्वार्थको विषयहरू पनि बाहिर आउने गरेका छन् भनेर टीका टिप्पणी भइरहेको छ। परराष्ट्र नीति एउटा यस्तो विषय हो जसमा के पक्ष के विपक्ष सबै राजनीतिक दल र सरकारवालाहरू एउटै कित्तामा उभिनुपर्छ भन्ने मान्यता रहेको छ। तथापि त्यो अनुसारका धारणाहरू बाहिर आउन नसकिरहेका विषयहरू पनि छन्। यहाँ त पूर्व परराष्ट्र मन्त्री पनि भइसकेको व्यक्ति हुनुहुन्छ, पार्टी र यहाँले यो विषयलाई कसरी हेर्नु भएको छ? पछिल्लो समय टटकारो रूपमा यो विषयले प्राथमिकता पनि पाइरहेको छ र यो विषयको विभिन्न किसिमबाट टीका टिप्पणी पनि भइरहेको छ। हाम्रो परराष्ट्र नीति एउटै हुन सकेन, यसलाई चाहिँ सुधार गर्नुपर्छ, परराष्ट्र नीतिमा समयानुकूल परिवर्तन गर्नुपर्छ भन्ने आवाजहरू पनि सुनिएका छन्। प्रतिवेदनमा यो विषय उठान भएकाले मैले यो सन्दर्भ यहाँलाई सोध्न चाहन्छु।
यहाँलाई थाहै छ, म परराष्ट्र मन्त्री हुँदा र त्यति बेला प्रधानमन्त्री केपी शर्मा ओली नै हुँदा नेपाल सरकारले पहिलोचोटि, इतिहासमै पहिलोचोटि एकीकृत परराष्ट्र नीति तयार गरेर जारी गरेको छ, जो त्यति बेलाका मुख्य राजनीतिक दलहरूको सहमतिबाट बनेको छ। त्यसो भएर अहिले नेपालको परराष्ट्र नीतिमा द्विविधा छैन, सबैको एउटा साझा धारणाबाट बनेको परराष्ट्र नीति छ। तर व्यवहारमा चाहिँ यहाँले भन्नुभएको बेला बेलामा विचलनहरू देखिन्छन्। हामीले यही बिचमा पनि कतिपय कुराहरू देख्यौँ। अब एमसिसी गर्ने बेलामा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार थियो, तर पछि माओवादी केन्द्र नै एमसिसीलाई गिजोल्ने काममा लाग्यो, पछि फेरि उसैले पास पनि गर्यो, असाध्यै अपरिपक्वता देखियो। बिआरआई फ्रेमवर्कमा, बिआरआईको एमओयूमा हस्ताक्षर 2017 गर्दा काङ्ग्रेस माओवादी साथीहरू नै सरकारमा हुनुहुन्थ्यो, पछि नेपाली काङ्ग्रेसका केही साथीहरूले त्यसमालाई अलिक विवादित बनाउन खोजे जस्तो पनि देखियो। यद्यपि पछिल्लो समय हामीले त्यसलाई एकदमै संस्थागत ढङ्गले दुईटा पार्टीको साझा धारणा बनाएर अगाडि बढेका छौँ। यस्ता मामलाहरूलाई चाहिँ आफ्नो राजनीतिक आँखा या को सरकारमा छ को विपक्षमा छ भन्ने हिसाबले हेर्नुहुन्न भन्ने कुरामा हामी बहुत प्रष्ट छौँ, र त्यही हिसाबले नै एउटा साझा धारणा बन्दै अगाडि बढेको छ अहिले नेकपा एमाले र नेपाली काङ्ग्रेसको बीचमा, जुन सकारात्मक छ।
अन्तमा यो विभिन्न राजनीतिक दलहरूलाई कटाक्ष गर्ने प्रवृत्ति पनि दलहरूभित्र देखिन्छ। राजनीतिक प्रतिवेदनमा एकले अर्कालाई कटाक्ष गर्ने सत्तामा भएका र नभएका दलहरूलाई यो प्रवृत्तिलाई चाहिँ कसरी हेर्ने अति नै संक्षिप्तमा भनिदिनुहोस् न।
यो कटाक्ष होइन, उहाँहरूको नीतिहरूको बारेमा अब नीतिगत छलफल या आलोचना अथवा त्यसबारेमा सम्बन्धित पार्टीको एउटा दृष्टिकोण त हुने नै भइहाल्यो। हामीले चाहिँ यसचोटि पनि मुख्य राजनीतिक दलहरूको बिचमा अब हाम्रो दृष्टिकोण के हो त, हामीले उहाँहरूलाई कसरी हेर्ने भन्ने बारेमा राखेका हौँ। त्यो कटाक्ष भन्दा पनि पार्टीले गरेको राजनीतिक विश्लेषण भनेर बुझ्नु पर्ला।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ।
धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन लगायतका विषयमा केन्द्रित भएर नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।